नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2082 साल मंगसिर 28 गते आइतबार पौष कृष्ण पक्ष दशमी तिथि। तदनुसार डिसेम्बर 14 तारीक सन् 2025 नेपाल सम्बत 1146। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा एमालेको महाधिवेशन शुरू भएको प्रसंग र हिजो भएको एनपीएलको प्रसंगलाई सबैजसो पत्र पत्रिकाले अग्रपृष्ठमा प्राथमिकता सहित छापेका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। एमालेको महाधिवेशन शुरू, चुनावबाट एमाले भाग्दैन अध्यक्ष ओली शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावबाट नभाग्ने बताउनु भएको छ। पार्टीको 11 राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाहघारीको खुला चौरमा शनिबार उद्घाटन गर्दै वहाँले डर, दबाव र प्रतिशोध मुक्त वातावरणमा चुनाव भए एमाले एक्लैले बहुमत ल्याउने ल्याकत राख्ने बताउनुभयो। अध्यक्ष ओलीले भन्नुभयो, एमाले चुनावबाट भाग्छ भन्ने कल्पना कसैले नगरे हुन्छ। एमाले चुनावबाटै परीक्षित पार्टी हो। उहाँले कम्युनिष्ट पार्टीको बलिदानी संघर्षका बलमा आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको उल्लेख गर्नुभयो। उहाँले 2007 सालको क्रान्तिमा कम्युनिष्ट पार्टी भर्खरै स्थापना भएकाले यसको नेतृत्वदायी भूमिका नहुँदा क्रान्ति अधुरो रहेको उल्लेख गर्नुभयो। 2046 सालमा कम्युनिष्ट पार्टी सबल र संयुक्त नेतृत्व गर्ने ठाउँमा विकसित भएकाले आन्दोलनले राजाको निरंकुशता र पञ्चायती तानाशाहीलाई अन्त्य गरेको बताउनुभयो। अध्यक्ष ओलीले 2062-63 कम्युनिष्ट पार्टी नेतृत्वदायी भूमिकामा रहेकाले राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएपछि जनताको हातले संविधान लेखिएको बताउनुभयो। एमाले सरकारको नेतृत्व गरेको समयमा सामाजिक न्याय र सामाजिक सुरक्षाको जग खड़ा गरेको, जसको कारणले 38 लाख नागरिकले जीवनमा एउटा सहारा पाएको उहाँले दावी गर्नुभयो। सामाजिक सद्भाव र राष्ट्रिय एकताको संवाहक, जसले विभिन्न बहानामा समाजलाई विखण्डित गर्ने र जनतालाई विभाजित गर्ने कुचेष्टालाई असफल पार्दै आएको उल्लेख गर्नुभयो। अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र अजय रहेको बताउनुभयो। भदौ 23 र 24 देशका आधार स्तम्भमाथि प्रहार भएको र पुराना राजनैतिक दल विरूद्ध गलत भाष्य निर्माण गर्न खोजिएको उहाँले दावी गर्नुभयो। पार्टी पंक्तिलाई एकताबद्ध भएर उभिन उहाँले आह्वान समेत गर्नुभयो। उहाँले भन्नुभयो, हामी बीचको एकता एक एमाले अर्को एमालेसँग हात मिलाउनु मन जोड्नुपर्छ। हामी 11 महाधिवेशनमा छौं। यसको अंक 11 दुईवटा एक हुन्छन्, तर छुट्टा छुट्टै टाढा टाढा उभिएका एक होइनन्। एउटै लाइनमा एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका एक हुन्। प्रत्येक एक एमाले अर्को एक एमालेसँग हात मिलाउँदा छुट्टा छुट्टै एक नरहने भन्दै एउटै 11 बन्ने, पार्टी विरूद्ध भइरहेको प्रहारबीच पनि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र जनता एमालेको साथमा रहेको ओलीले उल्लेख गर्नुभयो। एमालेको महाधिवेशन शुरू, चुनावबाट एमाले भाग्दैन अध्यक्ष ओली शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाएको छ। गोर्खापत्र लगायत अन्य पत्र पत्रिकाले पनि महाधिवेशनको प्रसंगलाई आज प्राथमिकता दिँदै छापेका छन्। भिजिट भिसा प्रकरणका सहसचिवको डायरी, रातो घरको खतरा छ, बचो साथी हो शीर्षकमा कान्तिपुर दैनिकले खबर बनाएको छ। कतिपय अधिकृत तथा कर्मचारी साथीहरूले म्यानपावर वा कन्सल्टेन्सीसँग सिधै सम्पर्क गरेर काम गरेको सूचना प्राप्त भएको छ। त्यसको पछाडि सूचना संयन्त्र परिचालन भएको छ। समातियो भने जोगाउन सकिने छैन। हामी सबै रातोघर, सीआईए, अख्तियार दुरूपयोग अनुसन्धान आयोग तथा अन्य निकायबाट अति सघन रूपमा निगरानीमा छौं। त्यसैले जुनसुकै समयमा खतरा रहेको छ त्यसमा बचौं साथीहरू। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सहसचिव तीर्थराज भट्टराईको डायरीमा उल्लेख गरिएका टिपोट हुनी भट्टराई विरूद्ध अख्तियारले विशेष अदालतमा हालै भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसन्धान अधिकृतहरूका अनुसार 23 असोज 2081 अध्यागमन प्रमुख भएर भट्टराई विमानस्थल गएदेखि कर्मचारीको संगठित मिलेमतोमा भिजिट भिसा बाहेक व्यक्तिबाट असुली हुँदै आएको थियो। सबै कर्मचारी मिलेर सेटिङ चलाइरहेका बेला केहीले व्यक्तिगत कारोबार समेत गर्न थालेपछि जोखिम बढ़ेको भन्दै सहसचिव भट्टराईले कर्मचारीलाई निर्देशन दिन टिपोर्ट तयार पारेको अधिकृतहरू बताउँछन्। उहाँले कर्मचारी बैठकमा भन्नुपर्ने कुरा व्यक्तिगत डायरीमा नोट गर्ने र त्यसपछि निर्देशन दिने गरेको पाइएको छ। भट्टराईले दैनिक विवरण लेख्ने त्यही डायरी उनी विरूद्ध दायर भ्रष्टाचार मुद्दामा मुख्य प्रमाण बनेको छ। भिजिट भिसा प्रकरणका सहसचिवको डायरी रातो घरको खतरा छ, बचौ साथी हो कान्तिपुर दैनिकको खबर हो यो। लुम्बिनी लायन्स घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता दोस्रो नेपाल प्रिमियर लीग एनपीएल च्याम्पियन बनेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार कप्तान रोहित पौडेलको प्रेरणादायी प्रदर्शनको सहयोगमा लुम्बिनी लायन्स फाइनलमा सुदूरपश्चिम रोयल्सलाई सजिलै 6 विकेटले हराएर एनपीएलको दोस्रो च्याम्पियन बनेको हो। सुदूरपश्चिम पहिलो संस्करणमा पनि उपाधि भिडन्तमा निराश बनेको थियो। सो समय जनकपुर बोल्ट्सले सुदूरपश्चिमलाई 8 विकेटले पराजित गरेको थियो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले लुम्बिनीका कप्तान रोहितलाई ट्रफी हस्तान्तरण गर्नुभयो। च्याम्पियन लुम्बिनी लायन्स ट्रफीसँगै 1.10 करोड़ रूपियाँको हकदार पनि बन्यो। उपविजेता सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो पटक 51 लाख रूपियाँ पुरस्कारमा चित्त बुझायो। विराटनगर किङ्स तेस्रो भएर 25 लाख र चौथो स्थानमा रहेको काठमाण्डु गोर्खाजले 15 लाख रूपियाँ पुरस्कार पाए। अन्य 4 टीममा पोखरा एभेन्जर्स, 5 कर्णाली याक्स, 6 चितौन राइनोज, 7 र गत च्याम्पियन जनकपुर बोल्ट्स अन्तिम स्थानमा रहे। लुम्बिनी दोस्रो एनपीएल च्याम्पियन गोर्खापत्र दैनिकले यो खबर छापेको छ, तर सबैजसो पत्र पत्रिकाले यो खबरलाई पनि आज प्राथमिकता दिँदै छापेका छन्। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड ₹699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। सुर्तीजन्य पदार्थले हुने मृत्यु 5 वर्षमा दोब्बर शीर्षकमा नागरिक दैनिकले खबर बनाएको छ। नेपालमा 2 दशकभन्दा बढ़ी समयदेखि सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने र सुर्तीको प्रयोगबाट हुने मृत्यु घटाउने अभियानपछि पनि सुर्तीजन्य पदार्थको प्रयोग घट्नुको सट्टा बढ़दै गएको तथ्याङ्कले औल्याएको छ। सरकारवालाहरूले सुर्तीजन्य पदार्थ नियन्त्रण हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। एक्सन नेपालद्वारा आयोजित संचारकर्मी संघको अन्तर्क्रियामा उनीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्। शुक्रबार संचारकर्मी बीच प्रस्तुति दिँदै टोबाको कन्ट्रोल एसिया पेसिफिकका निर्देशक डाक्टर तारासिंह बमले नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगकर्ता वृद्धि भएकै कारण यसबाट निम्तिने रोगले हुने मृत्यु समेत बढ़ेको तथ्याङ्क पेश गर्नुभयो। सुर्तीजन्य पदार्थ नियन्त्रण तथा सूचना केन्द्रको तथ्याङ्क अनुसार नेपालमा सन् 2019 सुर्तीजन्य पदार्थले हुने मृत्यु संख्या 24,800 रहेकोमा सन् 2023 मृत्यु हुनेको उक्त संख्या बढ़ेर 39,200 पुगेको छ। यो तथ्याङ्क 5 वर्षको अवधिमा करिब दोब्बर रहेको देखिएको हो। यो संख्यामा हुने मृत्युका लागि लाग्ने रोगको उपचारमा मात्र 12 अर्ब 20 करोड़ रूपियाँ खर्च हुन्छ। सुर्तीजन्य पदार्थले हुने मृत्यु 5 वर्षमा दोब्बर। मन्त्रालयभित्रै एजेन्ट रहेका कारण सुर्तीजन्य पदार्थ नियन्त्रण निर्देशिका लागू हुन सकेन। नागरिक दैनिकले खबर बनाएको छ। कर्णाली करिडोर अन्तर्गत हुम्ला मुगु जोड्ने पीपल मोड़ा जहाँ जुम्ला कर्णाली नदीले सोरूवासीको साहस र भाग्यको परीक्षा लिने गर्थ्यो। आज त्यही नदीमाथि फलामे बेली ब्रिज ठडिएको छ। पुलमाथि गाड़ी गुडेको दृश्यले सोरू गाउँपालिका दुई जवलधाराका 98 वर्षीय नन्दबहादुर शाही पुलको बीच भागमा उभिएर श्रद्धाले ढोगे आँखा रसाएका थिए। नदीमाथि गाड़ी गुडेको देख्ने इच्छा थियो, पूरा भयो। उनी भन्छन् यही ठाउँमा बाबियोले लट्ठा समातेर ज्यानको जोखिम मोलेर वार पार गरिन्थ्यो। त्यति बेला यही नदीमाथि गाड़ी गुड्ने पुल बनोस् भन्ने सपना देख्थे। आज यो उमेरमा त्यो सपना आफ्नै आँखाले देख्न पाएको छु, त्यसैले पुललाई श्रद्धाले ढोगेको उनले बताए। सोरू गाउँपालिका दुईका नन्दबहादुर साई मात्र होइन, सोही ओडाका ज्वारीलाल साई पनि आफ्ना पालामा ती जोखिमपूर्ण यात्राका साक्षी हुन्। बाबियोको लट्ठा समातेर हुम्ला कर्णाली पार गर्नुपर्ने बाध्यता सम्झदा उनीहरू आज पनि त्यही कुरा सम्झिन्छन्। अहिले त्यो पीड़ादायी यात्राको सम्झना बोकेर बाँचेकाहरू मध्ये एकला पात्र हुन्। 2033 साल अघिसम्म यस स्थानमा मानिसहरू बाबियोको लट्ठाको सहाराले नदी वार पार गर्थे। 2033 सालमा झोलुङ्गे पुल बनेपछि केही सहजता त भयो, तर जोखिम टरेन। नन्दबहादुरका अनुसार उनीहरू सहित अन्य दुई घर परिवारको जग्गा हुम्लाको तुम्स भन्ने स्थानमा थियो। त्यहाँ पुग्न हुम्ला कर्णाली पार गर्नै पर्थ्यो। वर्षायाममा नदी उर्लिदा मान्छेको मन पनि उर्लिन्थ्यो। आज त्यही नदीमाथि बेलीब्रिज बनेर गाड़ी आफ्नै घर आँगनसम्म पुग्न थालेपछि यो पुल उनका लागि भौतिक संरचना मात्र होइन, आफ्नो पुस्ताले भोगेको पीड़ाको अन्त्य पनि हो। जब नन्दबहादुरले पुल ढोगे, यो प्रसंग अन्नपूर्ण पोस्टले छापेको छ। पचास करोड़ भन्दा ठूलो वैदेशिक लगानी स्वीकृति स्वचालित मार्गबाटै कारोबार दैनिकको खबर यति बेला लिँदैछौ। नेपालमा लगानी गर्न चाहने जुनसुकै मुलुकका लगानीकर्ताले अब आफै आउनुपर्ने वा प्रतिनिधि पठाउने झन्झटबाट मुक्ति पाउने भएका छन्। सरकारले अब जतिसुकै परिमाणको वैदेशिक लगानी पनि स्वचालित मार्ग अटोमेटिक रूटबाट स्वीकृति गर्ने भएको छ। प्रत्येक वैदेशिक लगानी एफडीआई स्वीकृतिमा विद्यमान झन्झटिलो व्यवस्थाको अन्त्य गर्दै सरकारले केही दिनभित्र सबै खाले लगानी अनलाइन माध्यमबाट स्वीकृति को व्यवस्था गर्ने भएको हो। 2081 वैशाखमा भएको नेपाल लगानी सम्मेलनबाट सञ्चालनमा आएको अटोमेटिक रूट मार्फत यसअघि 50 करोड़ रूपियाँसम्म लगानी स्वीकृति गर्न सकिने व्यवस्था थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यो सीमा बढ़ाएर जतिसुकै लगानी भए पनि स्वचालित मार्गबाटै स्वीकृति हुन सक्ने व्यवस्था गर्न लागि हो। यो खबर कारोबार दैनिकबाट लिएका हौं। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। हामी कार्यक्रमको अन्त्यमा पनि आइसकेका छौं। अब भने हामी बिदा हुन्छौं। हवस् त, नमस्कार।